सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो। यसका लागि आजैबाट जुटौं, केही गरौं।
A social initiative by IMAP, Social Science Baha and Ford Foundation.
नमस्कार, म लरिसा तपाईँलाई कार्यक्रम टकिङ स्पेसमा स्वागत गर्न चाहन्छु। आइम्याप सोसियल साइन्स बाहा र फोर्ड फाउन्डेशनको विशेष प्रस्तुति कार्यक्रम टकिङ स्पेस तपाईँ हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी र त्यसपछिको ट्राफिक अपडेटपछि सुन्दै आइरहनु भएको छ। सार्वजनिक स्थलको जोगेर्णा गरौं, यसको रक्षा गरौं र साथसाथै सार्वजनिक स्थलको उपभोग सबै नागरिकले गर्न पाउन् भन्ने सन्देश हामी यस कार्यक्रम मार्फत दिए आइरहेका छौं। टकिङ स्पेसको यस अंकमा हामी कुरा गर्नेछौं म्युजियमको बारेमा। नेपालको सबैभन्दा पुरानो संग्रहालय छाउनी म्युजियमलाई समेटेका छौं हामीले आजको यस अंकमा। त्यसैले छाउनी म्युजियमका प्रमुख भेष नारायण दाहालज्यूसँग कुराकानी गर्नेछौं आज हामी टकिङ स्पेसमा। अब हामी लागौं उहाँसँगको अन्तर्वार्तातर्फ।
विष्णुजी, तपाईँ कार्यक्रममा धेरै धेरै स्वागत छ।
धन्यवाद।
अब छाउनी म्युजियम भनेको हाम्रो नेपालको सबैभन्दा ऐतिहासिक सबैभन्दा पुरानो म्युजियम भनेर चिनिन्छ। अब यसको अलिकति हामीलाई ऐतिहासिक विवरणहरू बताइदिनुहोस् न।
राम्रो क्वेसन सोध्नुभयो। नेपालको सबैभन्दा पुरानो पब्लिक म्युजियम हो राष्ट्रिय संग्रहालय। यसको स्थापना सन् 1928 तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले युरोप यात्राबाट फर्किसकेपछि नेपालका एकीकरणको सिलसिलामा प्रयोग गरेका हात हतियारहरूलाई संकलन गरेर एउटा आर्सेनल म्युजियमको रूपमा उसले शुरूआत गरे। उनले शुरूआत गरिसकेपछि त्यो बेलामा पब्लिकहरूलाई त्यो म्युजियममा प्रवेश गर्न दिइँदैन थियो। राणाका, शाहका नातेदारहरू, आफन्तहरू र इस्ट इन्डिया कम्पनीबाट आएका पाहुनाहरूलाई मात्र त्यहाँ भिजिट गराइन्थ्यो। र त्यसको 10 वर्षपछि 1938 युद्ध शमशेर प्रधानमन्त्री भएपछि उनले उनकै पहलमा युद्ध जातीय कलाशाला भन्ने एउटा भवन बनाए। त्यो भवन बनेपछि सर्वसाधारणहरूले त्यसपछि मात्रै संग्रहालयमा अवलोकन गर्ने अवसर पाए।
सुरुमा चाहिँ अब सैनिकहरूको चाहिँ हात हतियारलाई समावेश गरिएको थियो यो म्युजियममा भन्नुभयो होइन। त्यसपछि अब कस्ता कुराहरू, कस्ता पुरातात्विक कुराहरूलाई समेट्नु भएको छ म्युजियममा, के कस्ता तत्त्वहरू हामी देख्न सक्छौ, कति पुराना कुराहरूलाई राख्नु भएको छ?
राम्रो प्रश्न गर्नुभयो। त्यसपछि संग्रहालयको विकासक्रम अनुसार नेपालमा यसको नामाकरणमा पनि 2019 राष्ट्रिय संग्रहालय भयो। त्यसपछि यहाँ नेपालभरिका सबैभन्दा पुराना प्रस्तर कला भनेको ढुङ्गाका पुरातात्विक महत्वका सामग्रीहरूदेखि लिएर धातुका प्राचीन मूर्तिहरूदेखि लिएर मल्लकालका थाङ्काहरूदेखि लिएर हरेक किसिमका विविध किसिमको सामग्रीहरूलाई संकलन गरेर राखिएको छ। म्युजियममा सामान्यतया विभिन्न विषयका म्युजियमहरू हुन्छन्। यो मल्टिपर्पज म्युजियम हो। यहाँ कुनै एउटा विषयको मात्रै सामग्री नभएर एउटा देशलाई चिनाउने, नेपाल राष्ट्रलाई परिचय दिने सामग्रीहरू हामीले यहाँ राखेका छौँ। यहाँ हामीले नेपालको तिथि मिति सहितको सबैभन्दा पुरानो अभिलेख पहिले चाहु नारायणको मानिन्थ्यो। 2047 मालीगाउँमा एकजना व्यक्तिको घरको जखन्डा फेला परेको जयवर्माको मूर्ति जुन तिथिमिति सहित 185 AD पाइसकेपछि नेपालको इतिहासमा यसले ठूलो प्रभाव पार्यो। त्यो मूर्ति पनि इटालियन र नेपाली संरक्षणविदहरूबाट, रसायनविदहरूबाट संरक्षण गरेर पनि राखिएको छ। त्यो एउटा तपाईँलाई प्रस्तर कलाको सबैभन्दा पुरानो तिथिमिति सहितको अभिलेख भएको मूर्तिको बारेमा मैले निवेदन गरेँ। त्यस्तै गरेर नेपालमा सिमरौनगढमा सुल्तान शमसुद्दिन इलियसको हमलाबाट तिरहुत राज्यको पतन भएर गएपछि त्यहाँ कस्ता किसिमका कलात्मक मूर्तिहरू थिए, ती मूर्तिहरूलाई पनि ल्याएर हामीले राखेका छौँ। कालो प्रस्तरका मूर्तिहरू छन्, त्यसको आर्टहरू बङ्गालसँग मिल्छ, त्यस्ता सामग्रीहरू छन्। त्यस्तै गरेर खास गरिकन मध्य युगमा जयस्थिति मल्लको उदय हुनुभन्दा अगाडि भारतमा मुसलमानहरूको हमला भएपछि नालन्दा र तक्षशिला जस्ता ठूल्ठूला बौद्ध विश्वविद्यालयहरूका विद्वानहरू नेपालमा आएर शरण लिए। नेपालमा आइसकेपछि नेपालमा एउटा तन्त्र मन्त्रको साधना गर्ने एउटा थलो भयो र त्यतिखेर बनेका तन्त्र साधना सम्बन्धी मूर्तिहरू जस्तै मेष सम्मर का मूर्तिहरू पनि हामीसँग छन्।
यति पुराना कुराहरूलाई तपाईँले समेट्नु भएको छ, कतिको अप्ठ्यारो छ जस्तो लाग्छ संरक्षण गरेर राख्न, सबै सामु देखाउन प्रस्तुत गर्नको लागि चाहिँ कतिको चुनौतीपूर्ण छ जस्तो लाग्छ यहाँलाई?
हेर्नुहोस्, अब यो अङ्ग्रेजीमा एउटा उखान छ, नथिङ क्यान बी डन एब्सेन्ट अफ मनी, अर्थको अभावमा हामीले केही गर्न सक्दैनौ। एक त देशको कला संस्कृतिलाई संरक्षण गर्ने मन्त्रालय संस्कृति मन्त्रालय, संस्कृति मन्त्रालय अन्तर्गतको पुरातत्व विभाग, पुरातत्व विभाग अन्तर्गतका विभिन्न संग्रहालयहरू मध्येको यो राष्ट्रिय संग्रहालय। बजेट हाम्रो साह्रै लिमिटेड बजेट आउँछ, त्यो बजेटबाट पनि हामीले हाम्रो क्षमताले भ्याएसम्म हामीले विभिन्न किसिमका रासायनिक उपचारहरू गरेका छौं, विभिन्न किसिमका चाहिँ संरक्षणका कामहरू गरेका छौं। काम चुनौतीपूर्ण छ तर गर्न सकिएको छ।
दिनमा अब हामीले चाहिँ यो छाउनी म्युजियमलाई चाहिँ पब्लिक स्पेसको रूपमा चिनाउन खोज्दैछौँ, दिनमा दैनिक रूपमा कतिजना भिजिटर्स आउनुहुन्छ, कस्ता कस्ता किसिमका भिजिटर्स आउनुहुन्छ, विद्यार्थीहरू आउनुहुन्छ होला, त्यसै गरी फरेनर्स आउनुहुन्छ, ज्येष्ठ नागरिकहरू आउनुहुन्छ, अलिकति डेटा हामीलाई दिनुभयो भने अझ रमाइलो हुन्थ्यो।
धन्यवाद, राम्रो क्वेसन सोध्नुभयो र म तपाईँलाई एउटा के उदाहरण दिन्छु भने आजभन्दा 6 वर्ष अगाडि जुन बेलामा म यहाँ संग्रहालय प्रमुख भएर आएँ, संग्रहालयको भिजिटर संख्या 26,000 वार्षिक थियो, ज्यादै न्यून। संग्रहालय अवलोकन गर्न आउने मान्छेहरू ज्यादै कम थिए। मैले यस्तो किसिमले त संग्रहालयको पब्लिसिटी भएको रहेन रहेछ र मैले चाहिँ विद्यार्थीहरूको बीचमा गएर एउटा म्युजियम एजुकेसन प्रोग्राम लन्च गरेँ। शैक्षिक कार्यक्रम अन्तर्गत मैले एकजना विद्यार्थीले 30 रुपियाँ तिरेको खण्डमा उसले 10 वर्षसम्म 10 क्लास पढुन्जेलसम्म चाहिँ म्युजियमको मेम्बरसिप पाउने भयो। ऊ जति पटक पनि म्युजियममा आए पनि उसले पैसा तिर्नु नपर्ने भयो। र सानो बच्चा 5 वर्ष 6 वर्षको बच्चा मेम्बर बनेको छ भने त उसको प्यारेन्ट्स पनि एकजना फ्रीमा आउन पाउने भयो। त्यो हिसाबले मैले बच्चाको माध्यमबाट प्यारेन्ट्सहरूमा गएँ र ठाउँ ठाउँमा नेपाल पर्यटन बोर्डद्वारा वार्षिक रूपमा प्रदर्शन हुने व्यापार मेलामा संग्रहालयबाट उत्पादन गरिएका रेप्लिकाहरूलाई मैले प्रदर्शनीको व्यवस्था गराएँ। त्यसबाट पनि संग्रहालयको प्रचार प्रसार भयो। विभिन्न किसिमका ट्राभल एजेन्सीहरूलाई, टुर गाइडहरूलाई मैले बोलाएर संग्रहालयको बारेमा जानकारी दिएँ। त्यसको नतिजा हामीले तुरन्त पाउन थाल्यौँ र गएको वर्षको डाटा हेर्दा 1,00,000 भिजिटरहरूले हाम्रो म्युजियममा अवलोकन वार्षिक गर्दा रहेछन् र पहिलो वर्ष 26,000 भएको डाटा, अर्को वर्ष 48,000, 72,000, 84,000 हुँदै 1,00,000 अहिले वार्षिक आउने गरेका छन्। 1,00,000 आउनु भनेको चाहिँ अझै पनि हामी सन्तुष्ट छैनौँ, अझै पनि हामीले भिजिटरहरूलाई चाहिँ अझै पब्लिकमा जान सकेका छैनौँ, त्यो जाने कोसिस गरिरहेछौँ।
यो प्रोग्राम चाहिँ तपाईँहरूले अहिले पनि त्यसलाई निरन्तरता दिइरहनु भएको छ कि त्यो पहिल्यै गर्नुभएको त्यसलाई कन्टिन्युएसन दिइरहनु भएको छ? यो बाहिर गएर चाहिँ पब्लिकमा गएर छाउनी म्युजियम छ, यस्तो छ, तपाईँहरू ऐतिहासिक कुराहरू चाहिँ बोकेको एउटा म्युजियम छ भन्ने कुराको चाहिँ जानकारी तपाईँहरूले अहिले पनि दिइरहनु भएको छ कि त्यो पहिले मात्रै दिनुभएको?
होइन, यसलाई मैले वार्षिक कार्यक्रमको रूपमा लिएर गएको छु र मैले म्युजियम एजुकेसन प्रोग्रामलाई विभिन्न विद्यालय गर्दा अहिले करिब 32-35 स्कुलहरू सदस्य भइसके, करिब 6,000 विद्यार्थीहरू हाम्रो संग्रहालयको सदस्यता लिइसकेका छन्। त्यसले गर्दा यो कार्यक्रमलाई मैले स्थापित गरेका छु, निरन्तरता दिइरहेको छु र प्रत्येक वर्ष म्युजियम डे मे 18 संग्रहालय दिवस हुन्छ। म आएपछि यो मनाउन मैले सुरु गरेँ, सरकारबाट वार्षिक बजेट ल्याएर मैले यो कार्यक्रम गर्छु र त्यो संग्रहालय दिवसको उपलक्ष्यमा 7 दिन अगाडिदेखि संग्रहालयका सदस्य भएका विद्यार्थी भाइ बहिनीहरूको बीचमा चित्रकलाको तालिम दिने, त्यसपछि फोटोग्राफीको तालिम दिने, क्विज कन्टेस्ट गराउने, हाजिर जवाब प्रतियोगिताहरू गराउने, त्यसबाट छानिएका विद्यार्थीहरूलाई पुरस्कारको व्यवस्था गरेका छु र चित्रकला प्रतियोगितामा जुन विद्यार्थीहरूको चित्र छनौटमा पहिलो दोस्रो हुन्छ त्यो चित्रलाई मैले चिल्ड्रेन ग्यालरीमा प्रदर्शनीमा राख्ने व्यवस्था गरेका छु। यसले गर्दा अनौपचारिक शिक्षा केन्द्रको रूपमा रहेको राष्ट्रिय संग्रहालय बिस्तारै बिस्तारै विभिन्न किसिमका मानिसहरूको मन मस्तिष्कमा बसेर संग्रहालयमा आउनु पर्दो रहेछ संग्रहालय जानु पर्दो रहेछ भन्ने विद्यार्थी भाइ बहिनीहरूलाई र उनका प्यारेन्ट्सहरूलाई एक किसिमको चाहिँ एउटा कौतूहल र प्रेरणा जगाउने काम मैले गरेको छु। हालसालै विद्यार्थी भाइ बहिनीहरूको लागि इजरायल नेपाल सरकार र इजरायल सरकारको बीचमा दुवैको सहयोगले ऐतिहासिक भवनको तल्लो तलामा नेपाललाई चिनाउने शहरमा बसेका विद्यार्थीहरूलाई हिमाल कस्तो हुन्छ हिमालको छेउछाउमा कस्ता जातिहरूको बसोबास हुन्छ त्यहाँबाट तलको पहाडी भागमा कस्ता किसिमका जान जनावरहरू पाइन्छ र तलको तराईको खेत कस्तो हुन्छ नहर कस्तो हुन्छ कुलो कसरी लाग्छ भन्ने किसिमको चाहिँ एउटा डायरामा बनाएर एउटा राखिएको छ र बाल मस्तिष्कमा नेपालको बारेमा एउटा राम्रो छाप परोस् भन्ने हिसाबले नेपालीहरूले जान्नै पर्ने कुराहरूलाई र नेपाललाई चिनाउने कुराहरूलाई त्यहाँ हामीले समेटेका छौँ र त्यसको साथसाथै खेल्दै उनीहरूले प्लेइङ एन्ड लर्निङ खेल्दै पनि जाने पढ्दै पनि जाने किसिमले विभिन्न शैक्षिक सामग्रीहरू अल्फाबेट एबिसिडीको अल्फाबेट क ख गका कुराहरू यस्ता कुराहरू राखेर हामीले बच्चाहरूको लागि अलिक बढी आकर्षकको केन्द्र पनि हामीले बनाएका छौँ। त्यसले गर्दा पनि विद्यार्थी भाइ बहिनीहरूलाई संग्रहालय चाहिँ एउटा राम्रो आकर्षकको केन्द्र बनाएको छ।
हजुर श्रोता, हामी कुरा गर्दैछौ भेष नारायण दाहालज्यूसँग। छाउनीमा अवस्थित राष्ट्र संग्रहालयका प्रमुख हुनुहुन्छ उहाँ। उहाँसँग कुराकानी अझ बाँकी नै छन्। टकिङ स्पेस सुन्दै गर्नुहोला।
सार्वजनिक स्थलहरूको संरक्षणको बारेमा हामीले सोचेका छौ त आजैबाट सोचौं, केही गरौं।
अ सोशल इनिशिएटिभ बाई आईम्याक सोशल साइन्स बाहा एन्ड फोर्ड फाउन्डेशन।
टकिङ स्पेसमा पुनः स्वागत छ श्रोता। आइम्याप सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको विशेष प्रस्तुति कार्यक्रम टकिङ स्पेस सुन्दै हुनुहुन्छ म लरिसाको साथमा। कार्यक्रममा कुनै पनि किसिमका सुझाव सल्लाह र प्रतिक्रियालाई हृदयदेखि स्वागत गर्नेछौ हामी। हाम्रो इमेल ठेगाना हो radio@imap.org त्यसै छाउनी म्युजियमको बारेमा आइम्याप टिमले तयार पारेको रिपोर्ट प्रस्तुत गर्दैछौ। अब हामी लागौं रिपोर्टतर्फ। नेपाली भाषामा संग्रहालय शब्दको अर्थ संग्रह गरिएका वस्तुहरू राख्ने घर भन्ने हुन्छ। संग्रहालयलाई अंग्रेजी भाषामा म्युजियम भनिन्छ। यो शब्द ग्रीक भाषाबाट आएको हो। ग्रीक कथा अनुसार ग्रीक भाषामा गक भकलाई संगीत विधा र ज्ञानकी देवी भनिन्छ। नेपालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले युरोप भ्रमण गरेर फर्किसकेपछि उनले छाउनी स्थित सिलखानालाई सन् 1928 सिलखाना संग्रहालयको रूपमा खोलेका थिए। त्यसबेला भारतबाट आएका इस्ट इण्डिया कम्पनीका राणाहरूका पाहुनाहरू राणाका परिवारका नातेदारहरूलाई मात्र त्यस संग्रहालयमा प्रवेश गर्न दिइन्थ्यो। त्यसको 10 वर्षपछि सन् 1938 युद्ध शमशेर राणाले निजी स्रोतबाट ₹1,12,000 रकम खर्च गरेर युद्ध जातीय कलाशाला नाम गरेको भवन निर्माण गरे। त्यसपछि मात्र सर्वसाधारणलाई संग्रहालयमा प्रवेश गर्न दिइएको थियो। नेपालको इतिहासमा पहिलो संग्रहालयको लागि निर्माण गरिएको भवन यो नै हो। त्यसबेला यसको नाम नेपाल म्युजियम थियो। विक्रम सम्म 2024 सालमा यसको नाम राष्ट्रिय संग्रहालय राखिएको थियो। यो नै नेपालको सबैभन्दा पुरानो संग्रहालय हो। यो हाल संघीय मामिला संविधान सभा संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालय अन्तर्गत पुरातत्व विभागको रेखदेख र निर्देशनमा सञ्चालित हुँदै आइरहेको छ। राष्ट्रिय संग्रहालय हाल मुख्य 3 भवनहरू रहेका छन्। यी हुन् युद्ध जातीय कलाशाला, बौद्ध आर्ट ग्यालरी र ऐतिहासिक ग्यालरी। विश्वमा संग्रहालयको स्थापना इतिहास निकै पुरानो छ, तर हाम्रो देश नेपालमा भने म्युजियम प्रतिको अवधारण अझसम्म पनि राम्ररी विकास भइसकेको छैन। अहिलेसम्म पनि जनजीवनमा प्रचलित पुरानो उखान काम नपाए म्युजियम र हुलाक जानु कहिले काहीँ समाजमा सुनिन्छ, तर समयको परिवर्तन सँगसँगै जनमानसमा यो भावनाको पनि विकास हुँदै गयो। आजको संग्रहालय सम्मान मनोरञ्जनको केन्द्रस्थल मात्र नभएर सिंगो मुलुक इतिहास कला संस्कृति धर्म र पुरातत्वसँग सम्बन्धित वस्तुहरूको संरक्षण गरी ज्ञान अभिवृद्धि गर्ने र अध्ययन तथा अनुसन्धान गर्न सक्ने एक महान केन्द्र स्थल हो। विभिन्न किसिमले यसले राष्ट्र र समाजको सेवा गरिरहेको हुन्छ, त्यसैले यसको महत्व विशेष छ। नेपालमा संग्रहालयको इतिहास त्यति लामो देखिँदैन। वास्तवमा नेपालको इतिहास नै लिच्छवी कालदेखि मात्र स्पष्ट भएको पाइन्छ। हुन त मल्ल काललाई नेपालको कला र संस्कृतिको विकासका दृष्टिले स्वर्ण युग नै मानिन्छ, तर नेपाल र नेपालीहरूले विगत शताब्दीको मध्यदेखि यस शताब्दीको मध्यसम्म अर्थात एक शताब्दी भन्दा अध्यात्मिक समय अन्धकारमा बिताउन बाध्य हुनु परेकोले यहाँ शिक्षाको समुचित विकास हुन सकेन। काठमाडौँ छाउनीको वर्तमान संग्रहालय भवन तत्कालीन भीमसेन थापाको निवास स्थान थियो। उनको एउटा निवास काठमाडौँको लगन टोलमा पनि थियो, जहाँ उनी स्थायी रूपमा बस्दथे। भीमसेन थापाको पतनपछि राणा शासनकालमा यस भवनमा हात हतियार जम्मा गर्न थालियो। यसै क्रममा राणा शासकहरूले विभिन्न किसिमका स्वदेशी तथा विदेशी हतियारहरू जम्मा गरेर प्रदर्शनीकै रूपमा राख्न थालेका थिए। राणा शासकहरू आफ्नो विशेष पाहुनाहरू आउँदा यो हतियारहरूको संकलन देखाउने गर्दथे। भीमसेन थापाको यस घरलाई राणा शासनकालमा स्वदेशी तथा विदेशी हात हतियारको संग्रहघर छाउनी सिलखाना भनिने गरिन्थ्यो। पछि 1995 सालमा यो सिलखाना आम सर्वसाधारणको लागि पनि खुला गरियो। यथार्थमा यो नै नेपालको पहिलो संग्रहालय थियो। यही सिलखाना नजिक दुई तल्ला र एक गजुर भएको पहिलो र सेतो रंग लगाएको जुद्ध जातीय कलाशाला चाहिँ हात हतियार बाहेक आजको आधुनिक संग्रहालय हो। केही समयपछि त्यहाँ प्रशस्त माटो काठ धातु हाड आदिको विभिन्न कलाकृतिहरू बेग्ला बेग्लै रूपमा संकलन गरेर प्रदर्शन गर्न थालेका थिए। यसपछि 2009 सालमा प्रजातन्त्रको स्थापनापछि नेपालमा पुरातत्व विभागको पनि स्थापना भयो र यो संग्रहालयको विकासको कार्य पुरातत्व विभागलाई जिम्मा लगाइयो। यसरी नेपालमा राष्ट्रिय संग्रहालयको विकास शुरू भयो। यस प्रकार पुरानो सिलखाना र जुद्ध जातीय कलाशाला विभागलाई जिम्मा लगाइयो। यसरी नेपालमा राष्ट्रिय संग्रहालयको विकास शुरू भयो। यस प्रकार पुराना सिलखाना र जुद्ध जातीय कलाशाला नै राष्ट्रिय संग्रहालयको रूपमा परिणत हुन थाल्यो। यसपछि उपत्यकाका तीनवटै मल्लकालीन दरबारहरूलाई पनि संग्रहालयको रूपमा विकसित गरियो। यसै गरी 2013 सालमा प्राचीन स्मारक संरक्षण ऐन पनि बन्यो र संग्रहालयको विकास र विस्तारमा यसले अझै मदत पुर्यायो। वास्तवमा उपत्यकाका तीनवटा मल्ल दरबारहरूलाई संग्रहालयको शाखाको रूपमा विकास गर्नाले मात्र पनि नेपालभर प्राप्त हुने कलात्मक तथा अन्य प्रकारका वस्तुहरू संग्रह गर्न सम्भव थिएन। त्यसकारण विभिन्न क्षेत्रमा स्थानीय संग्रहालय र देशका पाँचै विकास क्षेत्रमा पनि क्षेत्रीय संग्रहालयहरू स्थापना गरिए। 2009 सालमा पुरातत्व विभागको स्थापना भएपछि राणाकालीन सिलखाना र जुद्ध जातीय कलाशालाको नाम नै राष्ट्रिय संग्रहालय रहन गयो। काठमाडौँको पश्चिमी भागमा अवस्थित स्वयम्भूनाथको मन्दिर जाने बाटोको नजिक रहेको यो संग्रहालय नेपालको सबैभन्दा पुरानो र विशाल संग्रहालय मानिन्छ। यहाँ प्राचीन कलाकृतिका वस्तुहरू, आधुनिक कलाका राजाहरूले प्रयोग गरेका वस्तु र हात हतियारसम्म प्रदर्शन गरिएका छन्। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा प्रयोग गरेका हात हतियार तथा प्रधानमन्त्री भीमसेन थापाको पालामा भएका नेपाल अंग्रेज युद्धमा प्रयोग गरेका सैनिकका हात हतियार पनि यहाँ सजाएर राखिएका छन्। यहाँ देशका विभिन्न स्थानहरूमा गरिएका उत्खननबाट प्राप्त भएका ऐतिहासिक कलादेखिका हात हतियार, ऐतिहासिक महत्वका कला कौशल साथै अन्य वस्तुका नमूनाहरू पनि संग्रह गरिएको छ। यसबाहेक स्वेच्छाले स्वदेश र विदेशबाट संग्रहालयलाई प्रदान गरिएका उपहारहरू एउटा संग्रहालयबाट अर्को संग्रहालयलाई दुवैको आवश्यकता पूर्तिका लागि आदान प्रदान गरिएका सामग्री, खोज तलास गरी संकलन गरिएका सामग्री, निर्माणद्वारा संकलन गरिएका सामग्री, चोरबाट प्रहरीले बरामद गरिएका सामग्री पनि यस संग्रहालयमा सजाएर राखिएका छन्। यसका अतिरिक्त प्राचीन मूर्ति तथा चित्रकला, कपड़ा, काठ, धातु र प्रस्तरमा कुदिएका मध्यकालीन चित्रकला, अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठा कमाएका नवोदित कलाकारहरूको चित्रकलादेखि लिएर समकालीन तथा प्राचीन प्राकृतिक र तान्त्रिक विषय र नेपाली सामाजिक जनजीवन जस्तोको तस्तै झल्काउने सफल चित्रकला पनि प्रदर्शन गरिएका छन्। यसबाहेक यहाँ विविध खालका पुतली संकलन र विविध जनावरका आकृतिहरू पनि राखिएका छन्। विशेष रूपले यस संग्रहालयमा नेपालको पुरातत्वको इतिहासमै पुरानै मानिएको दोस्रो शताब्दीका सिक्काहरू, फारसी भाषाका धर्मग्रन्थ शहानामा र राजा जयदेव वर्माको दोस्रो शताब्दीको मानिएको प्रस्तर मूर्ति काठमाडौँ मालेगाउँको उत्खननबाट प्राप्त ऐतिहासिक पुरातात्विक महत्वको मूर्ति प्रदर्शनको लागि राखिएको छ। यी पुरातात्विक वस्तुहरूलाई संरक्षण गर्न र दर्शकहरूलाई देखाउन राष्ट्र संग्रहालयहरूका अतिरिक्त अन्य निजी तथा सामुदायिक संग्रहालयहरू पनि नेपालमा दिन प्रतिदिन स्थापना र विकास भइरहेका छन्। यस्ता संग्रहालयहरू मानिसहरूले आफ्नो विभिन्न धार्मिक औचित्य र महत्व बोकेको नेपाली कला र संस्कृतिलाई संरक्षण र सम्वर्धन गर्ने र आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आफू र आफ्नो समाजमा समाजसँगै परिचित गराउने उद्देश्यले स्थापना गरेको देखिन्छ। निजी तथा साना साना संग्रहालयमा स्थानीयले आफ्ना घर घरमा पुर्खाले संग्रह गरेको प्राचीनदेखि आधुनिक कलासम्म जति पनि धार्मिक ग्रन्थहरू, वास्तविक जनजीवन झल्काउने खालका दैनिक उपभोग्य सामग्रीहरू, सिद्ध हस्तकलाकारहरूले बनाएका पुतलीहरू, आदिवासी र जनजातिका भेषभूषा र संस्कृति झल्काउने कला, चित्रकला र प्रतिविम्बहरू सजाएर राखिएका छन्। इतिहास, धर्म, संस्कृति र संस्कार एवं त्यस बेलाको सामाजिक रहनसहनको जीवन्त प्रस्तुतिलाई देखाउने यस छाउनी म्युजियममा प्रयास गरिएको छ। यस्ता संग्रहालय र ग्यालरीहरू जताततै स्थापना र विकास हुँदै गइरहेको देख्दा राजधानी काठमाडौँभित्र र राजधानी भन्दा बाहिर पनि सबै आदिवासी र जनजातिहरू समाजमा आफ्नो मौलिक संस्कृति र पहिचान बचाउन सचेत र जागरूक भइरहेको स्पष्ट हुन्छ। उपत्यकाभित्र भने यस कार्यमा विशेष गरी सधैँ सधैँ आफ्नो संस्कृतिलाई निरन्तरता दिन लागि पर्ने नेवार समुदायको निकै नै योगदान रहेको देखिन्छ। वास्तवमा नेपालको संस्कृति र पहिचान झल्काउने पक्षहरूको एक तिहाई भाग यहाँको आदिवासी र जनजातिको संस्कृतिले नै ओगटेको देखिन्छ। अर्को शब्दमा भन्ने हो भने नेपालका जनजाति र आदिवासीहरूको संस्कृतिलाई नै यहाँको वास्तविक संस्कृति मान्न सकिन्छ। विश्व सांस्कृतिक चित्रमा एउटा जिउँदो संस्कृतिको खुला संग्रहालयको उपमाले चिनिने काठमाडौँ उपत्यका आफ्नै एउटा विशाल संग्रहालयको रूपमा परिचित छ। यस्तै यहाँ छरिएर रहेका अन्य संग्रहालयले यहाँको सौन्दर्यमा सुगन्ध छरिरहेको छ। उपत्यकामा रहेका संग्रहालयले मात्र नभएर उपत्यका बाहिर रहेका संग्रहालयले समेत आफ्नो विशाल संग्रह विविध कार्यक्रम र मौलिक नेपाली सभ्यता र संस्कृति संरक्षणको क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अविरल सेवा गर्ने अठोट गरिरहेको देखिन्छ। भर्खरै रिपोर्ट सुन्नुभयो आइमाप टीम र विभिन्न पत्र पत्रिकाको सहयोगबाट तयार पारिएको सो रिपोर्ट। कार्यक्रममा फेरि पनि बेला भएको छ अर्को छोटो विश्रामको। टकिङ स्पेस सुन्दै गर्नुहोला।
सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो। यसका लागि आजैबाट जुटौं, केही गरौं।
अ सोशल इनिसिएटिभ बाई आइमाप, सोशल साइन्स बाहा एन्ड फोर्ट फाउन्डेशन।
टकिङ स्पेस सुनिरहेका छौं हामी। अघि 9 बजेको कान्तिपुर डायरी र त्यसपछिको ट्राफिक अपडेटपछि कार्यक्रममा सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन सक्नुहुनेछ यहाँले हामीलाई। हाम्रो इमेल ठेगाना हो radio@webimap.orgमा। हामी कुरा गर्दैछौ आज भेष नारायण दाहालज्यूसँग। छाउनीमा अवस्थित राष्ट्रिय संग्रहालयका प्रमुख हुनुहुन्छ उहाँ। उहाँसँगको अन्तर्वार्तातर्फ फेरि पनि हामी लाग्दैछौ।
फ्रिक्वेन्सी कस्तो छ स्कुल्सबाट कलेजेसबाट कतिका विद्यार्थीहरू आइरहेका हुन्छन् यहाँ, र साथसाथै अब गाइड कसले गरिदिन्छ उहाँहरूलाई? तपाईँहरूको नै कोही अब यहीँका मान्छेहरू जो चाहिँ अब यहाँ हुनुहुन्छ उहाँहरूले नै गाइड गरिदिने व्यवस्थापन गर्नुभएको छ कि कस्तो छ?
विद्यार्थीहरूको हकमा हामीले सुरुमा यहाँ केही नभएको अवस्थामा विद्यार्थीहरू सबैजना रमाइलोसँगले संग्रहालयमा समय बिताउन् भन्ने उद्देश्यले चिल्ड्रेन पार्क हामीले बनाएका छौँ। त्यहाँ चिप्लेटीहरू राखेका छौँ, पिङहरू राखेका छौँ। कमसेकम 10 वर्षभन्दा मुनिको बच्चाहरूले त्यहाँ यति रमाइलोसँग चाहिँ खेल्छन् त्यो खेल्दा नि तपाईँको मन आनन्द हुन्छ किनभने काठमाडौँका विभिन्न विद्यालयहरूमा पर्याप्त मात्रामा ओपन स्पेसहरू नभएको अवस्थामा यहाँ देख्दा त उनीहरू त एउटा खुल्ला ठाउँमा आएको हुनाले उनीहरूको त्यो किसिमले पनि उनीहरूको मेन्टल्ली ग्रोथ भएको हामीले चाहिँ महसुस गर्छौँ त्यही गर्छौँ अनि भित्र जाँदाखेरि चाहिँ उनीहरू लाइनबद्ध रूपमा विद्यालयले आफ्नो विद्यार्थीहरूलाई आफ्नो शिक्षिका शिक्षक को हुनुहुन्छ सँगै ल्याउनुहुन्छ र ग्यालेरीभित्र घुम्दाखेरि हाम्रो ग्यालेरी इन्चार्ज ग्यालेरी गाइड हुन्छ नबुझेको कुराहरू उहाँहरूले गाइडहरूबाट चाहिँ थाहा पाउनुहुन्छ नभए त्यो विद्यार्थीहरू आफै हेर्छन् क्याप्सन राखिदिएका छौँ हामीले त्यो क्याप्सन पढेर पनि उनीहरूले आफै जान्ने हुन्छन् जस्तै एउटा मूर्ति राखेको हुन्छ यो मूर्ति फलानाको यति समयको भनेपछि त्यहाँ कुनै सोध्नुपर्ने कुनै हुँदैन पढेको विद्यार्थीले आफै जान्दछ त्यो हिसाबले गाइडको पर्याप्त व्यवस्था हामीले गर्न सकेका छैनौँ र उहाँहरूले पनि त्यति महसुस गर्नुभएको छैन उहाँहरू नै काफी हुनुहुन्छ र विद्यार्थीहरूको हकमा चाहिँ शनिबारको दिन हामीले निशुल्क प्रवेशको व्यवस्था गरेका छौँ जुनसुकै विद्यालयबाट आउनुहोस् तपाईँहरू एउटा हामी सङ्ग्रहालयमा तपाईँहरूले पैसा तिर्नु पर्दैन तर विद्यालयको उसबाट आउनुपर्छ अरू बेला तपाईँहरू जुनसुकै बेला आउनुहोस् मङ्गलबार छुट्टीको दिन बाहेक तपाईँहरूलाई 10 रुपियाँ विद्यार्थी सहुलियत हामीले गरिदिएका छौँ त्यसलाई कन्सेसनको रूपमा तपाईँहरूले लिनुहोस् त्यसले गर्दा विद्यार्थीहरूको फ्लो चाहिँ भ्याकेसनको टाइममा अत्यधिक मात्रामा देखिन्छ शुक्रबार शनिबार प्रशस्त मात्रामा हुन्छ अरू बेला विद्यालय जानुपर्ने हुनाले विभिन्न कारणले विद्यार्थीको फ्लो चाहिँ कमै हुन्छ र अरू बेला नेपालभित्रकै डोमेस्टिक टुरिज्म भन्नुहोस् न आन्तरिक पर्यटकहरूबाट नै सङ्ग्रहालयहरू अवलोकन हुने गरेको पाइन्छ
भाषाको पनि उत्तिकै ठूलो महत्व हुन्छ अङ्ग्रेजी अब हामी अस्ति नै पाटन म्युजियम जाँदाखेरि चाहिँ त्यहाँ चाहिँ अङ्ग्रेजीमा र साथसाथै नेपालीमा पनि बुझाइएर राखिएको रहेछ ब्रसर पनि त्यही अनुसारले बाँडिएको हुँदो रहेछ चाइनिजमा पनि छिटै नै उहाँले ब्रसर बनाउने भनेर भन्दै हुनुहुन्थ्यो तपाईँहरूको पनि त्यस्तै कुनै किसिमको प्लान छ कि अब आगामी दिनहरूमा चाहिँ सबैजनाको लागि सबैजनाले चाहिँ बुझ्न सकुन् यहाँ के कस्ता कुराहरू राखिएका छन् अब समेटिएका छन् भन्ने बारेमा भाषालाई चाहिँ कतिको ध्यानमा राख्नु भएको छ
राम्रो प्रश्न सोध्नुभयो म्युजियमको बारेमा सबैले सबैलाई बताएर साध्य पनि चल्दैन समयको पनि अभाव हुन्छ भिजिटर्ससँग पनि समयको अभाव हुन्छ र गाइडहरूलाई पनि त्यो किसिमको प्रब्लम हुन्छ र हामीले चाहिँ म आएपछि खास गरिकन मैले ब्रोसियरहरू अङ्ग्रेजीबाट ब्रोसियर बनाएको छु र नेपालीबाट बनाएको ब्रोसियर पनि हामीसँग छ त त्यसलाई चाहिँ शुल्क सशुल्क हामीले राखेका छौँ त्यो चाहिँ कस्तो किसिमको छ भने हट केकको रूपमा भयङ्कर बिक्री भइरहेछ मैले सङ्ग्रहालयको बारेमा तपाईँ सङ्ग्रहालयभित्र पस्नुभयो भने कुन भवनमा कस्तो किसिमको चाहिँ सामग्रीहरू छन् के छ भन्ने कुरा त्यो ब्रोसर हेरेर तपाईँ थाहा पाउनुहुन्छ र विद्यार्थीले त्यो चाहिँ लिन्छन् त्यो चाहिँ हाम्रो राजस्व खातामा जान्छ त्यो पनि हामीले एक किसिमको चाहिँ राजस्व पनि हामीले देखाउनु पर्ने हुन्छ त्यो हिसाबले हाम्रो सङ्ग्रहालयमा नेपाली ब्रोसर चाहिँ विद्यालयको विद्यार्थीहरूलाई उपयोगी हुने हिसाबले हामीले लेखेका छौँ त्यसलाई सशुल्क हामी वितरण गर्छौँ अङ्ग्रेजीवाला ब्रोसर चाहिँ त्यो विद्यार्थीहरूलाई पनि उपयुक्त छ बाहिरी पर्यटकहरूलाई पनि उपयुक्त छ सबैलाई छ त्यो चाहिँ हामी निशुल्क वितरण गर्छौँ त्यही भएर हाम्रो समयमा दुई किसिमको ब्रोसियरहरू छ त्यो दुइटै हामीले उपलब्ध गराएका छौँ जहाँसम्म विदेशी भाषाको कुरा गर्नुभयो यहाँको डाटा हेर्यो भने विदेशी चाइनिज कोरियन इटालियनहरू चाहिँ बहुत कम आउँछन् त्यो टुर गाइडहरूले कहिलेकाहीँ स्वयम्भूको टुर ल्याउँदाखेरि पसाउनेदेखि बाहेक अत्यधिक मात्रामा उनीहरू नआउने भएको हुनाले अङ्ग्रेजी ब्रोसियरलाई नै गाइडहरूले लिएर उल्था गरेर उनीहरूलाई बुझाउने गर्छन् त्यसले गर्दाखेरि हाम्रो भविष्यमा धेरै पर्यटकहरू आएर गरे भने बिग्रिने कुरा हो तत्काल चाहिँ विदेशी भाषामा प्रोसेसहरू बनाउने कुनै योजना छैन
त्यस्तै अब यो सुरक्षाको कुरा गरौँ सिक्युरिटीको कुरा गरौँ पार्क देख्न सक्छु म यहाँ बाहिर तपाईँहरूले पार्क बनाउनु भएको छ मेन्टेन गर्न कतिको गाह्रो छ कसरी मेन्टेन गरिरहनु भएको छ
मसँग भएका सङ्ग्रहालयको जुन मेन पावरहरू छन् तिनीहरूबाटै मैले पार्कहरूको मेन्टेनहरू गर्ने गरेका छु जहाँसम्म सुरक्षाको कुरा गर्नुभयो सङ्ग्रहालयमा सुरक्षा भनेको ज्यादै संवेदनशील विषय हो र यो राष्ट्रिय सङ्ग्रहालय चाहिँ पटक पटक चोरी भएको ठाउँ भएको हुनाले पहिले पनि यहाँ आउने मान्छेहरू हतपत यहाँ त्यति रुचि नलाग्ने यहाँ पठाइदियो भने सजाय पाइन्छ जस्तो महसुस हुने त्यो एउटा किसिमको च्यालेन्ज थियो सङ्ग्रहालयमा र विगतमा 42 साल र त्योभन्दा अगाडि यहाँबाट 34 सालमा एउटा सहनामा भन्ने एउटा दुर्लभ पुस्तक चोरी भएर गयो राजा महेन्द्रले प्रयोग गरेको पिस्तोल चोरी भयो होइन त्यसले गर्दा विभिन्न किसिमका चोरीका कारण मै आइसकेपछि पनि गैँडाको खाग चोरी भयो त दैव संजोग अब त्यो चोर गर्नेको श्रीमतीले पुलिसलाई खबर गरेर पुलिसले रेकी गरेर उसको घर घेरा गरेर गैँडाको खाग सकुशल फेरि हाम्रो म्युजियममा आउन सक्यो त्यो अर्को पक्ष हो. यी सब चुनौतीहरूलाई सामना गरेर मैले नेपाल सरकार अर्थ मन्त्रालयसँग चाहिँ एउटा कार्यक्रम नै राखेर चीन सरकारको सहयोगबाट दुईटा भवनमा सीसीटीभी राखिसकिएको र एउटा भवनमा पनि नेपाल सरकारको सहयोगबाट सीसी क्यामेरा जडान गरेको हुनाले त्यसको मोनिटरिङ गर्ने व्यवस्था हामीले गरेका छौँ गेटमा बसेर र अहिले सेक्युरिटीको व्यवस्था चाहिँ पहिलेको अपेक्षा धेरै सुधारिएको अवस्थामा छ.
म्युजियममा थपिनुपर्ने कुराहरू के छ जस्तो लाग्छ यहाँलाई? सर्भिसको हिसाबमा हुन सक्छ वा सिक्योरिटीको वा अन्य पनि कुनै विशेष किसिमका सर्भिसेसहरू जुन चाहिँ अब थपिएमा भएमा म्युजियमलाई अझ पनि बढी फस्टाउन सकिने स्थिति?
अब जहाँसम्म अब म्युजियममा मैले आफ्नो कुरा गरेको होइन र पहिलेको अवस्था हेरिकन धेरै भौतिक पूर्वाधारहरू बढ्दै गएको अवस्थामा अहिले पनि म्युजियमलाई बजेटको पर्याप्त मात्रामा उपलब्ध गराउन सकिएको छैन. पर्याप्त मात्रामा बजेटहरू उपलब्ध गराएदेखि नै अब इन्भेन्ट्रीको कामहरू बढीभन्दा बढी हामीले गरिरहेका छौँ. यो वर्ष पनि 850 थान गऱ्यौँ न, करिब 2500 भन्दा बढी सामग्रीहरू हामीले गऱ्यौँ. हामीसँग एन्टिक्विटीहरू गर्नुहुन्छ भनेदेखि लगभग 50,000 भन्दा बढी एन्टिक्विटीहरू हामीसँग छ र हाम्रो म्युजियमको लागि ती वस्तुहरूलाई प्रदर्शन गर्ने हलको अभाव छ. नयाँ भवन बन्दैछ, नयाँ भवनमा पनि हामीले केही स्टोरको व्यवस्था गरेर बाँकी भएको ठाउँमा प्रदर्शनीको व्यवस्था गर्नेछौँ र अहिले पनि सरकारले नेसनल म्युजियमलाई दिने बजेटमा चाहिँ बढोत्तरी गर्दै जाने हो भने हाम्रो म्युजियम पनि अरू देशको म्युजियम भन्दा केही हिसाबमा कमी छैन भन्ने हामीले लाग्दछ र सरकारको ध्यान यो बजेट बढाउने कुरामा अपेक्षाकृत अलिक बढ्नुपर्छ भन्ने मलाई लाग्दछ.
सर्वसाधारणको हकमा म्युजियमलाई अझ प्रमोट गराउनका लागि, अझ इन्फर्मेसन दिनको लागि, ल म्युजियम पनि छ यसमा चाहिँ अब धेरै पुराना कुराहरूलाई समेटेका छौँ हामीले भनेर जानकारी दिनको लागि कस्ता कस्ता किसिमका पहलहरू अझ पनि हुन बाँकी छन्?
जस्तै तपाईँ आउनुभयो कान्तिपुर एफएमबाट, जुन आज सुन्ने श्रोताहरूलाई राष्ट्रिय संग्रहालयको बारेमा धेर थोर जानकारीहरू मैले उपलब्ध गराउन सकेँ. यस्तै किसिमका कार्यक्रमहरू रेडियो एफएमहरूबाट, टेलिभिजनहरूबाट, विभिन्न पत्र पत्रिकाहरूबाट अझै बढीभन्दा बढी प्रचार प्रसार गर्न जरुरी छ र नेसनल म्युजियम भनेको एउटा सांस्कृतिक धरोहर हो, यो देशको सांस्कृतिक धरोहर हो र यो धरोहरलाई देश बोल्छ. देशको ऐना हेर्नु पर्यो भने म्युजियमलाई गएर हेरे हुन्छ भनिन्छ कि. बाहिरबाट आएका पर्यटकहरू पनि सबै नेपाल घुम्न त भ्याउँदैनन्, नेपालको अब्जेक्ट कस्ता रहेछन्, आर्ट अब्जेक्टहरू, नेपालको इतिहास कस्तो छ भन्नु उनीहरूसँग थोरै समय 3 घण्टा मात्रै भयो भने पनि उसले संग्रहालयमा आएर उसले सरर हेरेर नेपालको वेशभूषा, नेपालका प्राचीन कलाकृतिहरू, यी सब कुराहरूको अध्ययन गरेर उसले राम्रो एउटा मेसेज लिएर जान सक्छ. त्यसले गर्दा यो संग्रहालय भनेको चाहिँ अनौपचारिक शिक्षा केन्द्र हो क्या. यो शिक्षा केन्द्रको रूपमा अझै यसलाई बढीभन्दा बढी विकास गर्न जरुरी छ. यसको लागि सरकारले यहाँका दक्ष म्यान पावरहरूलाई बढाउनको लागि विदेशमा तालिमको व्यवस्था गर्न जरुरी छ. म्यान पावर ज्यादै कम छन् यहाँ, त्यसले गर्दाखेरि अनि बजेटिङको अझै राम्रो व्यवस्था गरेर लाइटिङ सिस्टमहरू अझै यहाँ सुधार गर्न बाँकी छ. विगत 4-5 वर्षमा हामीले सोलर प्यानल हालेर बत्तीको व्यवस्था गर्यौं, डिप बोरिङ गरेर पानीको समस्या समाधान गर्यौं, गार्डनिङहरू मेन्टेन गर्यौं. त्यही पनि एउटा संग्रहालयमा जति हुनुपर्ने कुराहरू छ अझै पुगेको छैन. जुन रफ्तारमा अहिले काम भइरहेछ, अझै 4-5 वर्ष काम भयो भने मेरो विचारमा हाम्रो संग्रहालय पनि बाहिरको अन्तर्राष्ट्रिय स्तरको संग्रहालयभन्दा कम हुनेवाला छ.
श्रोता, आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? हामीलाई प्रतिक्रिया अवश्य पनि लेखेर पठाउनुहोला. हवस् त, प्राविधिक मित्र लक्ष्मीलाई धेरै धेरै धन्यवाद दिँदै म लर्सा बिदा माग्न चाहन्छु. नमस्कार.